نحمده ونصلي على رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللہ تعالیٰ کے لیے ساری تعریفیں ہیں، حمد و ثنا کے لائق صرف اسی کی ذات ہے. صرف آپ اور میں اسی پہ نظریں لگا لیں تو ہماری زندگی کے سارے غم سارے دکھ ختم ہو جائیں. اللہ سبحانہ تعالیٰ نے آپ کو مجھے پیدا کیا، اس دنیا میں رکھا، اس دنیا میں بھیجنے سے پہلے آدم اور اماں حوا کو جنت میں بسایا گیا. یہ واقعہ کسی سے کے لیے بھی کوئی نیا نہیں ہے، لیکن جب وہاں ایک ایسے نفس کے دھوکے یا شیطان کی چال کا شکار ہو کر اللہ تعالیٰ کی منع کردہ چیز کو چکھ لیا، تو اس کے بعد اللہ تعالیٰ کا فیصلہ کیا تھا کہ اب آپ اس دنیا جنت میں نہیں رہیں گے. کل نخبتو منہا جمیعاً، بس سب نکل جائیے یہاں سے اکٹھے ہی. فَإِمَّا يَأْتِيَنَّكُم مِّنِّي هُدًى، پھر جب آئے گی آپ کے پاس میری طرف سے ہدایت. فَمَن تَبِعَ هُدَايَ، پھر جس نے پیروی کی ہدایت کی. وَلَا خَوْفًا عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ، پھر نہ تو ان پر کوئی خوف ہوگا اور نہ وہ غمزدہ ہوں گے. سورۃ بقرہ کی آیت نمبر 38 کو اگر نوٹ کر لیجئے تو انسان کا دنیا میں جو سفر شروع کیا گیا اس میں ایک شرط رکھ دی گئی. آج میرے آپ کے سمجھنے کے لیے یہ موقع شاید کچھ لوگوں کو تو لگے گا پہلی ہی دفعہ سننے والی چیز ہے، لیکن بیسیوں بار ہم نے یہ آیات پڑھی اور سنی ہوتی ہیں، لیکن ہم وقت پڑھنے پہ اس کو ریلیٹ نہیں کر پاتے. علم بہت سا ہے، کتابوں میں صفحے بھرے پڑے ہیں، لیکن زندگی میں اس کا اثر کتنا ہے یہ آپ اور میں خود جانتے ہیں. تو پہلا وعدہ جو اللہ تعالیٰ نے انسانوں کے ساتھ اس دنیا میں آنے کے بعد خوف اور حزن سے پاک ہونے کا رکھا تھا وہ تھا فَمَن تَبِعَ هُدَايَ، ہدایت کی پیروی. اللہ نے جو ہدن ہدایت اہدنا الصراط المستقیم روز بیسیوں بار اس روٹ سے میں اور آپ بہت کچھ پڑھتے بھی ہیں، پہلی دعا بھی جو پڑھی قرآن پاک کھولتے تو اہدنا الصراط المستقیم کی پڑھی، اور کامیابیوں کے نسخے اس کتاب میں کھلتے ہیں تو ذالک الکتاب لا ریب فیہ ہدی للمتقین کا وعدہ. تو کیا پتہ چلا کہ اللہ تعالیٰ نے جنت کا پرسکون ماحول دکھایا، جس کے بارے میں اب بھی قرآن پاک کی آیات سے ہمیں پتہ چلتا ہے کہ اس میں نہ کوئی شور و غل ہوگا، نہ اس میں کوئی لغویات ہوگی، نہ اس میں کسی کو کوئی دکھ تکلیف دینا ہوگا. یعنی جنت کی نعمتوں میں ایک بہت بڑی نعمت کہہ کہ وہاں خوشی ہوگی، غم نہیں ہوگا، تکلیف نہیں ہوگی. آپ اور میں اس دنیا میں بھیجے گئے ہیں تو اللہ تعالیٰ نے آپ کو مجھے ایک غم دے کر بھیجا تھا کہ جب تم اس دنیا سے جاؤ تو تم نے اس غم میں جینا ہے. تو تمہاری زندگی ہدایت کے مطابق اگر ہو گئی، وحی الہی کے مطابق ہو گئی، تو پھر تمہاری زندگی ٹینشن فری ہوگی. سٹریس اتنا ہی ہوگا جتنا کہ اس دنیا کا سٹریس لینا تھا، لیکن جب وحی سے سلسلہ ٹوٹا تو آج انسانیت غم اور خوف کا شکار ہو گئی. آج سے ہم ایک سیریز شروع کر رہے ہیں آپ کے ساتھ جس کو آپ ٹینشن اے ٹو زی سیریز کہیں گے، اور اس کو اگر ہم ایک بڑا خوبصورت عربک نام دے دیں تو لا تحزن ہے، اردو میں کہہ دیں تو غم نہ کرو، اور انگلش میں کہہ دیں تو ڈونٹ بی سیڈ. کیوں؟ تھوڑا سا انٹروڈکشن دینا چاہوں گی اس موضوع کا کہ آخر ہم کرنے کیا لگے ہیں اور ہم اس میں کریں گے کیا. تو بنیادی طور پہ آپ دیکھیے کہ آج اکثر انسان پریشان ہے، دکھی ہیں، ہر انسان کسی نہ کسی غم کا شکار ہے. آپ راہ چلتے کچھ لوگوں کو رک کر پوچھئے آپ کو کوئی غم ہے، پھر ذرا داستان غم دیکھے کتنی طویل ہے. حتیٰ کہ دیکھا گیا کہ اس دنیا میں انسان کسی بھی حال میں ہو خوش نہیں ہے، ہر ایک کو کوئی نہ کوئی غم لاحق ہے. आप कह लीजिए कि माल है तो सेहत नहीं है, सेहत है तो माल नहीं है, औलाद नहीं तो औलाद ना होने का गम, हो गई तो उसके बिगाड़ का गम, उनकी ज़रूरियात कैसे पूरी की जाएं। ऐसे लगता है कि इंसानियत के ऊपर हर वक्त गम की एक कैफियत तारी है, और जिसने इंसानों को अंदर से खोखला कर दिया। जैसे आप देखिए कि कोई इमारत बाहर बड़ी खुशहाल खूबसूरत दिखे, लेकिन अंदर से खोखली हो चुकी हो, दीमक ज़दा हो चुकी हो, और ज़रा सा हाथ का जोर का बोझ पड़ जाए तो वो दीवार गिर जाए। इसी तरह से लगता है कि किसी भी इंसान की इमारत, उसका जिस्म बाहर खुशहाल दिखे, खुशनुमा दिखे, खुश गुफ्तार भी हैं, देखने में खुश अतवार भी हैं, भरपूर तवाना सही, लोग रश करते हैं उनको दूर से देखते, उनकी लंबी गाड़ियाँ, उनके बड़े बड़े घर और उनकी सारी चीज़ों को, लेकिन अगर आप उनके अंदर, दिल के अंदर झांक कर देखें तो रो के कहेंगे मेरे लिए दुआ कीजिए, बस मेरे लिए ये मसला, मेरे लिए ये कीजिए। यानी ऐसे ही लगता है कि पूरी दुनिया जो है इस वक्त दुख और गम का शिकार बनी हुई दिखती है। आखिर क्यों? क्या ये दुख और गम एक अननेचुरल चीज़ है? ये नहीं होना चाहिए था, और इससे आप और मैं बिल्कुल निकल सकते हैं। ये सारे सवालात का जवाब इंशाल्लाह इस सीरीज़ में होगा। अल्हम्दुलिल्लाह शॉर्ट कोर्सेज में से एक तवील कोर्स है ये भी याद रखिए, क्योंकि आज इस मौजू पे बात करने की ज़रूरत बहुत है। और इस पूरे सफ़र में जो चीज़ें आपके साथ शेयर की जाएंगी, उसका चंद जुमलों में आपको खुलासा दे दूं कि असल में तो ये एक दुनिया के गम को आखरत के गम में ढालने वाली सीरीज़ है, क्योंकि हमारी सारी ज़िंदगी के गमों दुखों तकलीफ़ों का एक बड़ा हिस्सा सिर्फ दुनिया की कामयाबियां पाने का गम और दुनिया की नाकामियों से बचने का गम है। अगर हम इस गमे दुनिया को गमे आखरत बना देंगे और फमन तबीया खुदा याज पे अमल कर लेंगे, तो यकीन कीजिए ये गम जब आखरत के गम में ढलेगा तो पहले तो हमें अपनी फिक्र लगेगी, फिर दूसरों की लगेगी। फ़ला कबाख़ नफ्स काला आसारहम, ये सिर्फ नबी सल्लल्लाहु अलैहि वसल्लम ही की सिफत नहीं बनेगी, ये इंसानों की भी बन जाएगी और इंसानियत की भी बन जाएगी। होता क्या है कि जब आप और मैं दुनिया के गमों से पीछे होकर आखरत के गमों को अपनी ज़िंदगी में जगह देते हैं ना, तो यही है असल में टेंशन फ्री जोन में दाखिल होना। तो इस सीरीज़ का नाम है गम ना करो, अल्लाह ताला हमारे साथ है। और इसमें अगर हम देखें तो कुरान पाक की बड़ी खूबसूरत आयत जिसमें ये लफ्ज़ एज इट इज़ आया आपके सामने रखती हूँ, सूरह तौबा आयत नंबर 40, 46 नंबर आयत है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का सफ़रे हिजरत है और आपके साथ आपके प्यारे साथी अबू बकर सिद्दीक हैं, पीछे दुश्मन है, जान की कीमत मुकर्रर हो चुकी है कि जिंदा या मुर्दा ले आए कोई तो उनको 100 ऊँटों की कीमत मिलेगी, जो आज के हिसाब में 100 बड़ी बड़ी गाड़ियों की कीमत के मुतरादिफ समझिए। अपना मदरलैंड जिसको मक्का कहते हैं सब दुश्मन हो चुका है, रिश्तेदार आपकी जान लेने के लिए तैयारियां हैं। हिजरत के पहले के चंद दिन के जब दुश्मनों ने हिसार तक कर लिया और सारी कोशिशों में से कि क्या करें, इनको रास्ते से निकाल दें, कत्ल कर दें, जैसे हज़रत यूसुफ़ की साजिशें उनके सगे भाइयों ने की थी ना, तो अल्लाह के नबी के भी कुछ चचेरे भाई थे तो कुछ फुफेरे भाई थे, उनमें से भी कुछ लोगों ने अपने आप को इस काम पर मुकर्रर कर लिया था कि चलो फिर इसको ख़त्म करते हैं। वो तो अपनी जगह एक मौजू है, लेकिन मैं आपको ज़रा सा एहसास दिलाना चाहती हूँ, क्योंकि मेरे आपके लिए सबसे बेहतरीन रोल मॉडल अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम है। वो उस्तादों के उस्ताद हैं, आलिमों के आलिम हैं, व फ़ौका कुल्ली ज़ी इल्मिन अलीम की कैफियत को ले लीजिए, तो अल्लाह ताला ने इंसानों में से अगर किसी को मेरे आपके लिए रोल मॉडल बनाया तो वो अल्लाह के नबी हैं। बीच में उस्ताद अपनी मिसालें भी दे सकते हैं, दूसरों के वाकयात भी बता सकते हैं, लेकिन याद रखिए सबसे ऊपर अल्लाह के नबी। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की पूरी ज़िंदगी देख लीजिए तो डे वन से जिस इंसान पे आज आप और मैं अगर हसरत करें, अफसोस करें, तो वो बच्चा होता है जिसके पैदा होने से पहले ही उसके बाप का इंतकाल हो जाता है। फिर आप देखिए कि वो बच्चा भी हमारी नज़रों में बहुत ही ज़्यादा काबिले रहम होता है कि जिसको कोई कभी चचा पाले तो कभी दादा पाले, फिर जिसकी माँ का भी इंतकाल हो जाए कुछ साल के बाद, इतने सदमों दुखों से गुजरते गुजरते वो बच्चा ذرا سا بڑا کیا ہوا کہ جب اس کے اندر دوسرے بچوں سے مختلف کیفیات دکھنے لگے تو معروف ہو جائے کتیلہ محمد کتیلہ محمد. شک صدر کا جو ایک واقعہ آپ کے بچپن میں ہوا کہ جبرائیل علیہ السلام نے آ کر آپ کا سینہ کھولا اور اس کے اندر سے دل کو دھویا زمزم سے, تو جو ساتھ کھیلتے بچے تھے وہ آپ کو بے ہوش دے کر شور مچاتے ہیں کہ یہ بچہ تو مار دیا گیا. لیکن بالآخر بعد میں جب پتہ چلا کہ نہیں یہ تو کوئی اور ہی اثرات ہے, تو بی بی حلیمہ سعدیہ بھی گھبرا گئیں کہ اس بچے کو اپنے ساتھ رکھنے سے کہیں کوئی اور مشکل نہ آ جائے, لہٰذا ان کو اپنے گھر میں واپس بھیجتی ہیں. وہاں سے آپ کی زندگی کا سفر شروع ہوتا ہے. دادا کیسے باپ بن کے پالتے ہیں, لیکن اللہ تعالیٰ نے دادا کو بھی اتنی مہلت نہیں دی, گو کہ جتنی بھی مدت رہے عزت اور تکریم اور محبت کی حد کر دی اپنے پیارے پوتے کے لیے. ان مسندوں پہ کوئی نہ بیٹھ سکے جہاں بچپن کے محمد صلی اللہ علیہ وسلم بیٹھا کرتے تھے. کسی کو ضرورت نہیں تھی عبد المطلب سے بات کرنے کی, اور اللہ کے نبی ان سے کھل کے بات کرتے تھے. اور ہوتے ہوتے پھر جب دادا کا سایہ گیا تو ابو طالب نام کے چچا نے باپ بن کے باقی پالا, اور اپنی زندگی کے آخری دن تک وہ بہترین چچا بنے. اللہ کے نبی کی حدیث ہے کہ چچا مثل باپ کے ہے, سنوا ہے. ابو طالب نے اس کا حق ادا کیا, لیکن جوانی کے ساتھ ہی آپ کے اندر جو تبدیلیاں تھیں, جو آپ اس بت پرستانہ ماحول سے متنفر تھے, آپ کو کبھی بھی بت پرستی اچھی نہ لگی, آپ کو کبھی بھی رقص و راگ رنگ کی محفلیں اچھی نہ لگی. لوگ سمجھنے لگ گئے یہ بچہ کوئی انیوژل بچہ ہوگا. اور جب چچا کے ساتھ سفر تجارت میں تھا اور وہاں ایک راہب نے آپ کے اندر کچھ علامتیں دے کر مشورہ دیا کہ اس کو واپس لے جاؤ, کیوں کہ یہ بچہ میرے گمان کے مطابق وہی بچہ جس کا یہود انتظار کر رہے ہیں, تو ایسا نہ ہو کہ اس کو کچھ نقصان ہو. یہ بھی وقت گزر گیا, اللہ کے نبی کی بھرپور جوانیاں شروع ہوتی ہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم ان ساری خرافات سے پاک صاف زندگی شروع کرتے ہیں جس میں عموماً اس عمر کے لوگ ہوتے ہیں. اور بالآخر پھر جب اللہ نے آپ کی عمر مبارک 25 سال کے قریب کی, تو آج انسانوں کی دنیا کے غموں میں سے ایک غم 15 سال بڑی عورت سے نکاح کر دیا گیا, اور وہ بھی عورت جس کے بچے بھی ہیں, اور ایک سے زائد بار وہ پہلے کسی کی زوجیت میں رہ چکی ہے. آپ کے میرے ترس کھانے کے درجوں میں یہ ایک بہت بڑا ترس ہے. عمر کے چھوٹے ان میرڈ اور وہ میرڈ, اور یہ بچوں والے بھی نہیں ان کے بچے, یہ بھی غم پڑا اللہ کے نبی پہ. لیکن دیکھیے کیا کھل کھلاتا معاشرہ, کیا خوبصورت گھر تھا, ہوم سویٹ ہوم. خیر خدیجہ رضی اللہ تعالیٰ عنہ آپ کی زندگی میں کیا آئیں, کیا آپ کا تو رخ بدل گیا. پہلے تو وہی تھی سوچ زندگی جیسے کہ عام لوگوں کی ہوتی ہے, لیکن بالآخر ہوا کیا کہ خدیجہ رضی اللہ تعالیٰ عنہ جیسی مالدار متول کہہ لیجئے اور معاشرے میں باعزت عورت آپ کی بیک بون ثابت ہوئی. اور اللہ نے آپ کو جب دوسری چیزوں سے فارغ کیا اور آپ خدیجہ ہی کے مال سے تجارت کر کے دوسروں سے ڈبل نفع کمانے والے بنے, تو اللہ تعالیٰ نے آپ کے اندر وہ سوچ ڈال دی. وَتَبَتَّلِ إِلَيْهِ تَبْتِيلًا, سورت مزمل میں اس کا ذکر ہے. تنہائی پسند ہو گئے, غار حرا میں جا کے رہنے لگے. اب کمانے اور برتنے سے وہ شغف نہ رہا جو کہ عموماً اس عمر میں ہوتا ہے, تو خدیجہ رضی اللہ تعالیٰ عنہ کا مال اسلام کی بنیادوں میں پڑ گیا, اور اس شوہر کو بھی انہوں نے سپورٹ کیا, اور اس کے بعد اسلام کے ابتدائی دن بھی تھے. خیر نبوت کا آوازہ بلند ہوتا ہے. اقرأ باسم ربک الذی خلق کی آواز کیا دل پہ پڑی. زملونی زملونی کہتے کہتے بیوی کو کہا کہ مجھے تو کچھ خوف آ رہا. وہاں سے اٹھتی ہیں تو وہ ان کو اپنے ایک رشتہ دار کے پاس لے جاتی ہیں, اور جا کر وہ کیفیت جب بیان کی گئی تو اس شخص نے کہا کہ خدیجہ تجھے مبارک ہو, اللہ نے تجھے اپنے آخری نبی کی بیوی ہونے کا اعزاز بخشا, اور ساتھ ہی یہ کہہ دیا کہ کاش میں اس وقت تک زندہ ہوں جب اے محمد صلی اللہ علیہ وسلم لوگ آپ کے دشمن ہو جائیں گے, آپ نکالا دیں گے. وہاں اللہ کے نبی صلی اللہ علیہ وسلم کے وہ الفاظ آج بھی سیرہ کی کتابوں میں موجود ہیں, مجھے نکالیں گے, میرے دشمن ہوں گے, وہ تو مجھ سے اتنا پیار کرتے ہیں. وہ تو کہہ لیجئے آپ کی میری زبان میں صادق اور امین کہتے ہیں, میں تو ان کا ایپل آف آئی ہوں. تو وہاں پھر जो जुमले थे वो क्या थे? कि आपसे पहले जिसने भी हक की आवाज़ बुलंद की तो उसके साथ ऐसा ही हुआ, अपने बेगाने बने, और हक के रास्ते में रुकावटें तो आती हैं, और वो खबर सच्ची होती है इस आयत पे पहुंचने तक। 13 साल मक्का में छुमुखी जंग थी, कुल ला इलाहा इल्लल्लाह तुफले खून की पुकार पे खुशी तो बड़ी हुई उनको कि ये कोई ऐसा रास देने वाले हैं कि जिसके बाद हम अरब तो अरब अजमियों के भी बड़े बन जाएंगे। लेकिन जब आपने कहा कि उसका नुस्खा ये है कि ला इलाहा इल्लल्लाह कहो तो फलाह पा जाओगे, तो इस पे तो फिर सगा चचा बोल उठा के है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, नऊज़ बिल्लाह आपके तो हाथ ही टूट जाए। कोई सरदार उठते गए सूरह सवात में आप पढ़ लीजिए, गुस्सा करते हुए उठ के ये बातें सुनाने के लिए मैं बुलाया था, तो बस कह लीजिए वो तान टूटती है सूरह तौबा की आयत 40 पे। हर मुमकिन कोशिश की, खैर ख्वाही की, अपने ही साथी जो रेत पे लिटाए जाते थे उनको भी सब्र सब्र ही की बात की, कोई रिएक्शन शो नहीं किया। लेकिन एक दिन ऐसा आया कि उस एक खूबसूरत इंसान के पीछे सब पड़ गए, तो अल्लाह ताला ने अपने नबी को हुक्म दिया कि अब आप यहाँ से निकलिए। मुझे उम्मीद है कि हम थोड़ा सा अल्लाह के नबी का दर्द अपने दिल में महसूस कर पा रहे होंगे इस वक्त भी। क्यों? आरामदेह गद्दों पे बैठकर रिक्लाइनर पे घूमते घामते दीन का काम करना या दीन लेना या देना, इसका क्या तकाबुल है मेरे आपके प्यारे नबी के उस दीन के काम से जो उन्होंने इन हालात में लिया। कदम कदम पे इम्तिहान आए, कदम कदम पे आजमाइशें थीं, और वही बात है कि मेरे घर के रास्ते में कोई कहकशां नहीं, जो जिसको जान प्यारी इधर से चला जाए, लेकिन अल्लाह के नबी नहीं पलटे। आपने इस दीन को फैलाने का गम अपने ऊपर इतना सवार कर लिया कि आपको लोगों की बातें गमजदा ना कर सकी, ताने गमजदा ना कर सके, ताइफ के मैदान में जूतों का खून आलूद होना, जख्मी पाँव आपको गमजदा ना कर सके, और यही ट्रेनिंग आपके सहाबा को मिली। उनको भी मेहनत की और दर्द की सहने की इतनी आदत पड़ गई कि बिलाल कोयलों पे भी लटा के मुस्कुराए जाते देखे गए। तो दीन के इस रस्ते में जब ये कैफियत हो कि बाल बाल गमों में दुखों में और तकलीफों में जकड़ा हो, और अगली जिंदगी में भी देख लीजिए बेटे नहीं बचे, बेटियां ही बेटियां, और सारे बच्चे दुनिया में चले गए, आपकी जिंदगी से सिर्फ एक बेटी रह गई, वो भी आपसे 6 माह के बाद इस दुनिया से चली गई, आपकी बीवियां आपका साथ छोड़ गईं, आपके चचा जो चले दीन पे ना भी आ सके लेकिन आपसे तो मोहब्बत ही, वो बाहर के घर के सारे सहारे खत्म हो गए, आमुल हुजन बन गया आपकी जिंदगी का 10 नबी का साल। लेकिन अल्लाह के नबी गारे सौर में खड़े बिला हजरत हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हो के अंदेशों के गम में ये कह रहे हैं कि ला तहजन इन अल्लाह माना, गम ना कीजिए बेशक अल्लाह हमारे साथ है। ये है ला तहजन का लफ्ज़ जो हमारे इस कोर्स का नाम है। अगर मैंने इससे ज़्यादा बात हिजरत की कर दी तो फिर 1 घंटा और चाहिए होगा मुझे, जो अभी नहीं लेना आपसे। यानी अल्लाह हमें सबको ये कहता है, क़यामत तक के कुरान पढ़ने वालों को कहता है इल्ला तंसुरूहू, अगर तुमने नबी की मदद ना की तो कोई परवाह नहीं है, फ़कत नसरहुल्लाह, क्योंकि उसकी मदद तो अल्लाह कर चुका। कब? इज़ अख़रजहुल्लज़ीन कफ़रू, जब काफिरों ने उनको निकाल दिया था। तो इतना बड़ा सदमा अल्लाह के नबी पर टूटा कि अपने घर से बेघर कर दिए गए, हम तो घर से 2 दिन दूर रह जाएं तो हम रोते हैं, हाय हम घर में नहीं, हम घर से बाहर, हम मुहाजिर बने बैठे, हमारे पास ये नहीं वो नहीं है। लेकिन उस वक्त जब सानियसनैन अबू बकर सिद्दीक का खूबसूरत लकब कह लीजिए आप, यहाँ तस्करा कह लीजिए, जो भी कह लीजिए, यानी जब वो सिर्फ दो में का दूसरा था, इस हुमा फिल गार, जब वो दोनों ही गार में थे, कौन? अल्लाह का नबी और सिद्दीक अकबर। क्या? इस यकूलु लिसाहिबिही, जब अपने साहिब से कह रहे थे। और ये कब हुआ कि जब गौरे सौर में पना ली तो ऊपर से दुश्मन के कदमों की आवाज भी आई और पाँव भी दिख रहे हैं। हजरत अबू बकर को गम अपना नहीं था, गम था तो मोहम्मद और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का गम था, और उनको ये पता था कि ये एक शख्स की हिफाजत नहीं मैं कर रहा, मैं एक दीन की हिफाजत कर रहा हूँ, क्योंकि अगर आज अल्लाह के नबी को कुछ हो गया, जबकि इस्लाम की تاریخ ابھی بنی نہیں، مکہ کا دور تو اس مظلومیت کا دور تھا، اگر یہاں آج کچھ اس نبی کو ہو گیا تو پھر دین کا آگے بیڑا کون اٹھائے گا؟ اس طرح اللہ کے نبی کو جان سے لگا کے رکھتے تھے ابو بکر صدیق، کیسے آپ کے تحفظ کی خاطر اپنے پاؤں میں سانپ سے ڈسواتے رہے. پڑھیے جا کے واقعات، آپ جا کے صرف سیرت میں سے کھول کے پڑھ لیجیے، رحیق و مختوم میں سے صرف سفر ہجرت پڑھ لیجیے، تو آپ کو یہ آیت سمجھ میں آ جائے گی. ایسی کیفیت میں جب ابو بکر صدیق کا پریشان ہونا قدرتی تھا، اللہ کے نبی کا جملہ سنیے، لا تحزن ان اللہ معنا، غم نہ کیجیے، اللہ تعالیٰ ہمارے ساتھ ہے. اس وقت اللہ تعالیٰ نے اس پر اپنی طرف سے سکون قلب نازل کیا اور ان کی مدد ایسے لشکروں سے کی جو تم کو نظر نہ آتے تھے. وہ کون سے تھے آپ کو مجھے کیا لگے، کیونکہ وللہ جنود السماوات والارض، آسمان و زمین کے لشکر تو اللہ کے ہیں، غالباً سورہ احزاب کی آیت ہے. کیا پتہ چلا اللہ نے نہ دکھنے والے سہاروں سے اپنے نبی کی مدد کر دی اس وقت بھی، اور ساتھ ہی اور کافروں کا بول نیچا کر دیا، اور اللہ کا بول تو اونچا ہی ہے، اللہ تعالیٰ زبردست اور دانا و بینا ہے. تو کیا پتہ چلا کہ سفر ہجرت کے دوران اللہ کے نبی کے منہ سے جو جملے نکلے، یہ ہے ہمارے اس کورس کا نام، لا تحزن، غم نہ کیجیے. یہ جملہ آپ میں بہت دفعہ پڑھیں گے بھی، بولیں گے بھی اور سنیں گے بھی. ایک تو اس کورس میں ہم کیا کرنے والے ہیں ذرا سا سمجھ لیجئے تاکہ آپ کی ذرا سی الجھن دور ہو. پہلی بات تو دیکھیے کہ قرآن پاک میں حزن سے متعلق 44 کے اراؤنڈ آیتیں ہیں، بلکہ میں آپ کو ایگزیکٹ فگر بھی بتا دیتی ہوں تاکہ آپ اس کی فکر کریں. 42 ٹائم یہ لفظ قرآن پاک میں ڈفرینٹ فارم میں آیا ہے اور 42 آیتیں ہیں اس میں. آج آپ کے سامنے ایک آیت رکھی ہے نا، یہ سورۃ توبہ کی آیت 40 ہے. اسی طرح سب سے پہلے تو اس سفر میں میں آپ کے ساتھ قرآن پاک کی آیات شیئر کیا کروں گی، پھر آف کورس اللہ کے نبی کی احادیث، پھر اسی طرح ہم اس میں ایزا کی ایک بہت ہی خوبصورت کتاب ہے لا تحسن، ڈاکٹر آئس قرنی کی لکھی ہوئی کتاب ہے، آج کے دور کی بلکہ اس ڈیکٹ کی یعنی پچھلے 10 سالوں میں جس کتاب کو سب سے زیادہ پبلشڈ ہونے کا اللہ کی رحمت سے اعزاز ملا وہ کتاب لا تحزن ہے. بنیادی طور پہ یہ عربی کتاب تھی، اس کے 30 سے زائد زبانوں میں ترجمے آج بھی موجود ہیں، 10 سالوں میں 1 کروڑ سے زائد اس کے نسخے بک چکے ہیں، بلکہ بڑی بڑی شخصیات جو دنیا میں دینی اور دنیاوی لحاظ سے معروف ہیں، مثلا دیکھیے سعودی ولی عہد سلمان بن عبدالعزیز، ان کا یہ اقرار موجود ہے کہ میں 3 مرتبہ اس کتاب کو شروع سے آخر تک پڑھ چکا ہوں اور ابھی بھی یہ میرے پاس ہے. اسی طرح صدام حسین ایک شخصیت ہے ماضی کے، زندگی کے آخری دن جیل کی تنہائیوں میں اس کتاب کو پڑھتے ہوئے ملے. اسی طرح معمر قذافی کے بارے میں بھی آتا ہے. یعنی یہ کتاب اتنی معروف کتاب ہے جو آپ پڑھنے والے ہیں، لیکن یاد رکھیں کہ یہ کتاب پارٹ آف دی کورس ہے. آپ اس وقت بک کے لنک میں نہ الجھیں، کیونکہ بک کو بک کے طور پہ نہیں لیں گے ہم، انشاءاللہ آپ دیکھیں گے خود ہی کہ کس طریقے سے آپ تک یہ بات پہنچے گی. پھر اسی طرح یہ وہ کتاب ہے جس پہ آج تک 2 PhD کے مقالے لکھے جا چکے ہیں. یعنی کچھ چیزیں معروف ہوتی ہیں نا، تو اللہ ان کے کام کو جمع کرنے یا محفوظ کرنے کے لیے اس پہ مزید کام کرواتے ہیں، جیسے صحیح بخاری کے اوپر پھر آگے بہت سارے آگے کورسز ہوئے. اسی طرح اس کتاب کی بنیاد پہ ایک جرمن خاتون تھی برلن یونیورسٹی سے اور ایک مصری خاتون تھی عین الشمس نام کی یونیورسٹی سے، انہوں نے اسی کتاب کے اوپر PhD کی ہے. اس پوری کتاب کا بنیادی پیغام کیا ہے؟ انسان کی زندگی میں سب سے بڑا بوجھ غموں کا حاوی ہونا ہے. اور لکھ لیجیے اپنے لیے، غم اس سے میں اور آپ الگ نہیں. یہ جو کسی کو آپ کہتے ہیں نا غم نہ کرو، تو اس کا یہ معنی نہیں ہے کہ فکر کرنے سے منع کیا گیا اور مغموم نہیں ہونا، ایسا نہیں، کیونکہ غم زدہ ہونا انسان کے اختیار میں نہیں ہے. جس سے منع کرنے کی ضرورت پیش آئے وہ کیا ہے چیز، کس سے روکو؟ ان کاموں کے کرنے سے رک جاؤ جو غم و اندوہ کا باعث بنتے ہیں. آپ دیکھیں کہ انسان کو دنیا کے نظام پہ غور کرنا چاہیے، کس طرح چیزیں اپنی ضد کے ساتھ قائم ہیں نا، خوشی ہے تو غم، صحت ہے تو بیماری، تو عموماً ہم خوشی رہتے ہیں نا، तो अल्लाह ताला पैगाम देते हैं कि अगर तुम्हारी ज़िंदगी में कोई परेशानी आ जाए तो दुखी ना हो, छोटी छोटी मुसीबतों को बर्दाश्त करो, आदी हो जाओगे तो बड़े मसाइब को भी तुम बर्दाश्त करोगे। फिर इस सीरीज़ में हम अकवाल भी देखेंगे, इस पूरी बुक के अंदर भी बहुत सारे अकवाल हैं, क्योंकि देखिए हिदायत मोमिन की गुमगुश्ता मिसाल है। और मैं इसको जिस अंदाज़ से पढ़ाने की नीयत करके बैठी हूँ वो भी बता दूँ। आप देखिए कि अल्हम्दुलिल्लाह कुरान की आयतें कुरान के साथ, अहादीस अहादीस के साथ, इसी तरह एक एक चीज़ वर्ड टू वर्ड रिवायती अंदाज से पढ़ने का काम सदियों से चल रहा है और अल्हम्दुलिल्लाह क़यामत तक चलता रहेगा। अल्लाह ने ऐसे ऐसे उलमाए कराम और उस्ताद दिए जो कुरान सुनना से हटके एक लफ्ज़ नहीं बोलते, अल्हम्दुलिल्लाह ऑन रिकॉर्ड मौजूद है चीज़ें। लेकिन इस वक्त हम दीनदारों को नहीं, वो लोग जो भी दीन की तरफ आए नहीं उनको दीन की तरफ बुलाने का आज़म किए बैठे हैं। तो लिहाजा इस किताब को हम बड़े रिलैक्स वे में पढ़ेंगे। तकरीबन 300 टिप्स आपको इस पूरे कोर्स में मिलेंगी, कैसे डोंट बी सैड, सैडनेस को दूर करने की चीज़ें, उसमें साइकोलॉजिकल चीज़ें बहुत सारी शेयर होंगी, पर्सनल ग्रूमिंग की बहुत सारी चीज़ें होंगी। क्योंकि देखिए जिसको तो गम ये लगा है ना कि बीमार को ठीक करना है, फिर वो एक रिवायती गोली पे नहीं रहता। तो इंशाल्लाह हर वो चीज़ जो कुरान सुन्नत की हद के अंदर आती रहेगी हम उसको देंगे। आपका काम क्या है कि जो लाइव ब्रॉडकास्ट से देखेंगे उनके सामने स्लाइड्स होंगी, ये पिन पॉइंट्स होंगे छोटे छोटे जो आप नोट करना चाहें कर लीजिए, वो चीज़ें आपको फोकस रखेंगी। जो लोग सिर्फ मेरे साथ सुनकर नोट्स लेंगे वो सबसे ज़्यादा फ़ायदा लेंगे, और यकीनन वो स्टूडेंट्स ही होंगे, क्योंकि जो चीज़ एक दफ़ा अपने हाथ से लिख ली जाए वो फ़ायदा होगी। अगर आपको बुक खोल कर पढ़ने का भी शौक़ है तो आप कर सकते हैं, फ़ायदा उससे भी ले सकते हैं। लेकिन याद रखिए कि सिर्फ किताब ले लेना और पढ़ लेना इससे ये बात नहीं चलेगी। और इंशाल्लाह हम दुआ करेंगे कि इस पूरी सीरीज़ के अंत तक हमारे किरदार में वो सारी खूबियाँ आ चुकी हों जिसकी वजह से आज हम दुखी रहते हैं और हमें पता ही नहीं है कि वो हमारे अंदर खराबियां आ चुकी हैं, और वो खूबियां आ चुकी हैं जिसको लाएंगे तो गमों से निकल जाएंगे। और इंशाल्लाह ताला हमारा चूंकि गोल बहुत बड़ा है तो हम कोशिश करेंगे कि वही चीज़ें यहाँ करें जिसकी बहुत ज़रूरत है, एक्स्ट्रा चीज़ें शेयरिंग सवाल जवाब वो आपसे एंड पे और शुरू में लेते रहेंगे। तो याद रखिए कि अल्लाह ताला ने आपको मुझे इस दुनिया में जलने कुड़ने के लिए नहीं भेजा, हमने अल्लाह ताला से ये दुआ करनी है कि वो हमें इससे बेहतरीन फ़ायदा उठाने की तौफीक दे। तो ये तो थी चंद बातें इस मौजू की और इस की अहमियत पर। दूसरी चीज़ देखिए लफ्ज़ टेंशन, टेंशन के लफ्ज़ को आज के दौर में कौन नहीं जानता। उसी से मिलती जुलती एक चीज़ स्ट्रेस है, और इसी तरह से डिप्रेशन स्ट्रेस और इसी तरह से गम दुख, इसके बहुत मुख्तलिफ से नाम है। मैं आपको पूरे यकीन से कह सकती हूँ कि इन आलमोस्ट 300 टिप्स में से आपने सिर्फ 30 टिप्स भी अपने ऊपर इम्प्लीमेंट कर ली तो आप के सारे डिप्रेशन दूर हो जाएंगे। स्ट्रेस ना हो तो बाप सुबह काम करने क्यों निकले, क्योंकि स्ट्रेस से बच्चों को खिलाना है। स्ट्रेस ना हो तो माँ उठ के घर का काम क्यों ना करे। स्ट्रेस बहुत खूबसूरत कैफियत है। होता क्या है कि स्ट्रेस जब हद से बढ़ जाता है तो डिप्रेशन में बदल जाता है। तो इंशाल्लाह हम बीच बीच में पूरे सफ़र के दौरान डिप्रेशन से मुतल्लिक बहुत सारी बातें करेंगे।